تفسیر سورة نصر مدنی سورت ہے، تین آیات، ایک رکوع، الفاظ اور کلمات کی تعداد 19، جبکہ حروف 81 ہیں۔ سورت نصر، اس کا نام پہلی ہی آیت سے یہ لفظ لیا گیا، اذا جاء نصر اللہ، جب اللہ کی مدد آ جائے۔ اذا جاء نصر اللہ، جب اللہ کی مدد آ جائے۔ تو ایک نام ہے نصر، اور یہ کہتے ہیں مدد کو، اور انصار کون ہوتے ہیں؟ مدد کرنے والے۔ ناصر کون ہوتا ہے؟ مدد کرنے والا۔ اس سورت کا ایک نام اور بھی ہے، اس سورت کو سورت التودیہ کہا جاتا ہے، جس کا روٹ ہے واو دال عین، ودا کرنا، خدا حافظ کہنا، الوداع کرنا، سورت التودیہ۔ حضرت عبداللہ بن عباس رضی اللہ عنہ کا بیان ہے، یہ قرآن مجید کی آخری سورت ہے، اس کے بعد مکمل سورت رسول اللہ صلی اللہ علیہ وسلم پر نازل نہیں ہوئی۔ حضرت عبداللہ بن عمر رضی اللہ عنہ کی روایت ہے کہ یہ سورت حجت الوداع کے موقع پر ایام تشریق کے وسط میں منا کے مقام پر نازل ہوئی، اور اس کے بعد حضور صلی اللہ علیہ وسلم نے اپنی اونٹنی پر سوار ہو کر اپنا مشہور خطبہ ادا کیا، اور جو ہے وہ خطبہ کیا تھا، اس خطبے میں تھوڑا سا آپ بھی سنیں۔ حضرت سرا فرماتی ہیں، میں نے حجت الوداع میں حضور کو یہ فرماتے سنا کہ لوگوں جانتے ہو کہ یہ کون سا دن ہے؟ لوگوں نے عرض کیا، اللہ اور اس کے رسول کو زیادہ علم ہے۔ فرمایا، یہ ایام تشریق کے بیچ کا دن ہے۔ پھر آپ نے پوچھا، جانتے بھی ہو یہ کون سا مقام ہے؟ لوگوں نے عرض کیا، اللہ اور اس کے رسول کو زیادہ علم ہے۔ فرمایا، یہ مشعر حرام ہے، یہ ایک پہاڑ کا نام ہے مزدلفہ کے میدان میں۔ پھر حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ میں نہیں جانتا، شاید اس کے بعد میں تم سے مل نہ سکوں، خبردار رہو، تمہارے خون اور تمہاری عزتیں ایک دوسرے پر اسی طرح حرام ہیں جس طرح یہ دن اور یہ مقام حرام ہے، یہاں تک کہ تم اپنے رب کے سامنے حاضر ہو اور وہ تم سے تمہارے اعمال کے بارے میں سوال کرے۔ سنو یہ بات، تم میں سے قریب والا دور والے تک پہنچا دے۔ سنو، کیا میں نے تمہیں پہنچا دیا؟ اس کے بعد جب ہم لوگ مدینہ واپس ہوئے تو کچھ دن زیادہ نہ گزرے تھے کہ حضور صلی اللہ علیہ وسلم کا انتقال ہو گیا۔ تو بہرحال سورت نصر جو ہے، اس کے بارے میں پھر کیا بات ہمارے سامنے آتی ہے کہ یہ سورت جو ہے، یہ مکمل سورت، یہ آخری سورت ہے جو رسول اللہ صلی اللہ علیہ وسلم پر نازل ہوئی، اور اس کے بعد ہمیں اور بات بھی کیا پتا چلتی ہے کہ اس کا موضوع اور مضمون کیا ہے۔ بڑی خوبصورت سورت ہے، بڑا خوبصورت عنوان ہے، بہت اہم عنوان ہے۔ ذرا سوچیں کہ وہ کیا ہے، کہ جب عرب میں اسلام کی فتح مکمل ہو جائے اور لوگ اللہ کے دین میں فوج در فوج داخل ہونے لگیں، تو اس کے معنی ہے کہ کام مکمل ہو گیا، اور جس کام کے لیے آپ بھیجے گئے تھے، اس کے بعد آپ کو جو حکم ہے وہ کیا، کہ آپ اللہ کی حمد اور اس کی تسبیح کرنے میں مشغول ہو جائیں۔ کیوں؟ اس لیے کہ اتنا بڑا کام جو آپ نے کیا ہے اور آپ اس کے کرنے میں کامیاب ہوئے ہیں، وہ آپ نے نہیں کیا، وہ اللہ کے فضل سے آپ اس کو سر انجام دینے میں کامیاب ہوئے۔ اور دوسری بات، یہ بہت بڑی خدمت تھی، تیرا کرم کے چنا ہے امتحان کے لیے، اتنی بڑی خدمت کے لیے اللہ نے آپ کو چن لیا، تو آپ پھر کیا کریں کہ اس پر اللہ کا شکر ادا کریں، اس کی حمد بیان کریں۔ اور اتنی بڑی خدمت کیوں؟ آقا بہت بڑا ہے، حاکم، خبیر، علیم، بصیر، حسیب، آقا بہت بڑا۔ اتنے بڑے آقا نے اتنا بڑا کام دیا نبوت کا، نذیرہ اور بشیرہ بنا کر بھیجا، نذیرہ و بشیرہ. اور اتنے بڑے آقا نے جو کام دیا اس کے کرنے میں جو کمی بیشی ہو گئی ہے تو آپ اللہ سے معافی مانگیں، استغفار کریں. یہ وقت جو ہے یہ خوشیاں منانے کا نہیں ہے، یہ جو ہے وہ اپنے آپ کو بڑا سمجھنے کا نہیں ہے. پھر یہ وقت کیا ہے؟ یہ وقت ہے عاجزی اور انتصاری اختیار کرنے کا. اور جب سورت نصر نازل ہوئی تو ابوبکر صدیق رضی اللہ عنہ رونے لگے. ابوبکر صدیق رضی اللہ عنہ اس کے نازل ہونے پر کیوں رونے لگے؟ باقی لوگ تو نہیں رو رہے تھے، آپ کیوں رونے لگے؟ آپ کو یہ بات پتا چلی چل گئی کہ اب آپ کی دنیا سے چل چلو کا وقت آ گیا ہے، اب آپ زیادہ دیر جو ہے وہ زندہ نہیں رہیں گے. تو حضرت ابوبکر صدیق رضی اللہ عنہ رونے لگے. پھر آپ دیکھیے کہ حضرت عمر فاروق رضی اللہ عنہ اپنی محفل میں جب خاص مشاورت کرتے تھے نا تو بدری صحابہ کو بلایا کرتے تھے، اور بعض اوقات آپ جب بدری صحابہ کو بلاتے تو ساتھ میں عبداللہ بن عمر کو بھی بلاتے. بعض صحابہ کو یہ بات بڑی ناگوار گزری کہ یہ کل کا بچہ اور ہمارے ساتھ اس کو بھی بلایا جاتا ہے، کہنے لگے آپ اسے ہمارے ساتھ بلا لیتے ہیں جبکہ یہ ہمارے بیٹے جیسے ہیں. حضرت عمر فاروق رضی اللہ عنہ نے جواب دیا، اس کی وجہ تم جانتے ہو. چنانچہ ایک دن عمر فاروق رضی اللہ عنہ نے، حضرت عبداللہ بن عمر کہتے ہیں، خود بتاتے ہیں راوی، کہ مجھے بھی بزرگ صحابہ کے ساتھ بلا لیا. میں سمجھتا ہوں کہ اس دن آپ نے مجھے صرف اس لیے بلایا کہ انہیں کچھ دکھائیں. آپ نے ان سے پوچھا کہ اللہ کے اس قول اذا جاء نصر اللہ والفتح، اس کا کیا مطلب تم سمجھتے ہو؟ لوگوں نے کہا کہ اس کا مطلب یہ ہے کہ اگر ہمیں فتح حاصل ہو جائے تو پھر ہمیں کیا کرنی چاہیے. اذا جاء نصر اللہ، جب اللہ کی مدد آ جائے، والفتح اور فتح پہنچ جائے تو پھر کیا کرنا چاہیے؟ کہ اللہ کی تعریف کرنی چاہیے اور اس سے بخشش مانگنی چاہیے. اور بعض خاموش رہے، کچھ بھی جواب نہ دیا. ظاہری مطلب انہوں نے بیان کیا، بیان کرنے والے کون ہیں؟ بدری صحابہ. پھر آپ نے کہا عبداللہ بن عمر آپ بتائیے اس کا کیا مطلب ہے. کہنے لگے میں نے کہا کہ میرا یہ خیال نہیں ہے جو انہوں نے کہا ہے. کہا کہ اچھا پھر تم کیا کہتے ہو؟ کہتے ہیں کہ میں نے کہا اس صورت میں آپ کی وفات کی طرف اشارہ ہے جس سے اللہ نے اپنے رسول کو آگاہ کر دیا. اللہ تعالی نے فرمایا کیا؟ کہ جب اللہ کی مدد آ پہنچی اور مکہ فتح ہو گیا اور یہی تمہاری وفات کی علامت ہے، سو آپ صلی اللہ علیہ وسلم اللہ کی تعریف کریں، اس سے بخشش مانگیں، وہ بڑا بخشنے والا ہے. حضرت عبداللہ بن عمر رضی اللہ عنہ کہنے لگے میں بھی اس سے وہی کچھ سمجھا ہوں جو تم کہہ رہے ہو. یعنی حضرت عبداللہ بن عمر نے جو کہا تھا، پھر حضرت عمر فاروق رضی اللہ عنہ کہنے لگے کہ میں نے بھی اس کا یہی مطلب سمجھا ہے. یہ بخاری کی روایت ہے. تو یہ صورت کیا ہے؟ اذا جاء نصر اللہ، کہ جب اللہ کی مدد آ جائے. تو نصر کیا ہے؟ یہ لفظ مدد کے لیے استعمال کیا جاتا ہے. والفتح، فاتحہ کے معنی ہوتے ہیں کھولنا، جیسے کہا جاتا ہے افتح الباب، دروازہ کھول. اور اگر عورت کو کہنا ہو افتح الباب، اے عورت تو دروازہ کھول. اور سب کو کہنا ہو افتحو، تم سب دروازہ کھولو. تو دروازہ کھولنا، اچھا اگر دروازہ کھل جاتا ہے تو ہوتا کیا ہے؟ اگر دروازہ گھر کا بند ہو اور آپ گھر آئے اور آپ کے پاس چابی نہ ہو یا بیل دیں اور کوئی کھولے نہ، تو اب کیا ہے؟ اب سمجھ نہیں آ رہی کیا کیا جائے. اب نہ کھانا کھا سکتے ہیں، اس کا فریج کا دروازہ نہیں کھول سکتے، بیڈ پہ لیٹ نہیں سکتے، اس کا دروازہ بھی نہیں کھل سکتا، برقع اتار نہیں سکتے، کچھ بھی نہیں کر سکتے نا، دروازہ بند ہے، گویا کہ ناکامی ہی ناکامی ہے. تو اب کیا کہا جا رہا ہے؟ کہ جب اللہ کی مدد اور فتح پہنچ گئی، دروازہ کھل گیا. اب دروازہ کس چیز کا؟ ابھی میں نے آپ کو بخاری کی حدیث سنائی ہے کہ دروازہ ہے اسلام کی فتوحات کا. مکہ فتح ہو گیا. کیوں؟ مکہ فتح ہونے سے پہلے کیا ہوا کہ جب رسول اللہ صلی اللہ علیہ وسلم مدینہ ہجرت کر کے چلے گئے تو اسلام کی فتوحات کا سلسلہ شروع ہو گیا. آپ دیکھیں کہ سن ہجری کا اجرا کب ہوا؟ جب مسلمان ہجرت کر کے مدینہ گئے. تو مسلمانوں کی ہجرت مسلمانوں کا عروج ہے، مکی دور مسلمانوں کا بظاہر زوال ہے. लेकिन दाना खाक में मिलकर गुलो गुलजार होता है। मुसलमान उन्होंने तकलीफें बर्दाश्त की, फले फूले, हत्ता के हिजरत की, हत्ता के बदर में जो है वो कामयाबी कैसे मिली, 25 सरदार मक्का के मारे गए, अल्लाह ने उसको यौमुल फुरकान कहा, फैसले का दिन। ये क्या है? फतुहात का सिलसिला। फिर इसके बाद फतुहात का एक ना खत्म होने वाला सिलसिला शुरू हो गया, गजवात है और मुसलमान कामयाब हो रहे हैं, और मुसलमान लड़ने नहीं जा रहे, काफिर आ रहे हैं, कभी अहजाब की शक्ल में और कभी बदर और ओहद की शक्ल में। फिर क्या हुआ? जब देखा लोगों ने अहजाब के बाद मक्का के इर्द गिर्द के कबाइल जौक दर जौक ग्रुप की शक्ल में रसूल अल्लाह की खिदमत में हाजिर होने लगे, और आपने क्या किया कि जब आप उमरा करने गए थे, बैत रिजवान हुई थी, अहले मक्का ने आपको उमरा ना करने दिया और बैत रिजवान हो गई। बैत रिजवान को भी कुरान जो है वो फतह कहता है। सूरत फतह में आप पढ़े, वो कहते हैं कि असल में फतह क्या है, बैत रिजवान से फतह शुरू हो गई, क्योंकि जब एक एग्रीमेंट हो गया मुसलमानों को काफरों की तरफ से, एक सुकून हो गया, तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक तरफ अपने वफूद इर्द गिर्द के जो करीबी इलाके थे, बादशाह थे, ममालिक थे, उनके पास भेजे, पूरे सुकून के साथ आप दीन के फैलाने में, उसके प्रचार करने में मसरूफ हो गए, आप भी और आपके सहाबा भी, और दूसरी तरफ इर्द गिर्द के इलाकों से खुद लोग वफूद की शक्ल में आपकी खिदमत में आने लगे और इस्लाम को कसरत से कबूल करने लगे। तो ये है इजाजा नसरुल्लाह वल फत। और फिर इसका पता कैसे चल रहा है नसर और फत का, वरईतन नास यदखुलून, वरईतन नास यदखुलून फी दीनिल्लाह अफवाजा। और जब आप देखें, रईता कौन है देखने वाला? रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कहा आपको जा रहा है और सब मुखातिब हैं। कुरान का ये अंदाज है, खुसूसी मुखातिब ही मुराद होता है और अमूमी भी, सारी दुनिया देखे, मुसलमान देखें और ऐ रसूल आप देखें, क्या यदखुलूना, दखला एंटर होना, दाखिल होना, और यदखुलूना फेल मजारे है जिसमें हाल और मुस्तकबिल दो जमाने पाए जाते हैं, कि जब दाखिल हो रहे हैं और होते जा रहे हैं, जाते रहेंगे, कौन लोग, अन्नास, अन्नास जो है बजाहिर आपको ये वाहिद नजर आ रहा है, ये इस्म जिन्स है, इस्म जिन्स आप पढ़ चुकी, वाहिद जमा मुजक्कर मोनस सब के लिए इस्तेमाल किया जाता है, कि दुनिया देखे, दुनिया देखे, आप देखें और क्या देखें कि दुनिया दाखिल हो रही है, अब एक एक दो दो नहीं, मक्की दौर और इब्तदाई दौर और दारे अरकम का दौर और शेबे अबी तालिब का दौर और छुप छुप कर दीन इस्लाम कबूल करने का दौर, अब वो गुजर गया, अब क्या है, आप देखेंगे और दुनिया देखेगी कि लोग यदखुलूना फी दीनिल्लाही, यदखुलूना वो दाखिल हो रहे हैं, फी दीनिल्लाही अल्लाह के दीन में। और दीन क्या है? मैंने आपको बताया दीन के चार मानी बयान किए गए हैं, इसके मानी दीन इस्लाम भी है, इन दीन इंदल्लाहिल इस्लाम, इसके मानी डे ऑफ जजमेंट कयामत का दिन भी है, मालिकी यौमिद्दीन, अब आप दलील लाया करें, और इसके मानी जो है किसी बादशाह का कानून भी है, सूरत यूसुफ में आप इस मानी में पढ़ चुकी। तो यहाँ पे जो है वो अल्लाह का दीन, अल्लाह का कानून, अल्लाह असल हाकिम है, अल्लाह असल बादशाह है, अहकमुल हाकिमीन, और आप देखेंगे कि लोग अल्लाह के दीन में दाखिल हो रहे हैं, कैसे, अफवाजा, फौज की जमा है अफवाज, और बहुत से ग्रोह, और जो है वो बहुत से ग्रोह क्या कर रहे हैं, फौज दर फौज दाखिल हो रहे हैं। अच्छा, इस सिलसिले में मैं आपको एक बड़ा खूबसूरत वाकया है वो भी सुनाती चलूं, कि जब फतेह मक्का का मौका था, रसूल अल्लाह मदीना से निकले, और मदीना से जब निकले तो आपके लश्कर की तादाद सिर्फ 4000 थी, रास्ते में जगह जगह से ग्रुप आपके साथ शामिल हो रहे थे, बड़े बड़े ग्रुप, और मक्का पहुंचने में 10,000 का जरारे लश्कर तैयार हो गया। आपने मक्का के करीब मरुज जहरान के मकाम पर पड़ाव किया, और आप देखें कि बेहतरीन सियासतदान थे, लोग क्या कहते हैं कि जो जितना दीनदार है ना उतना ही वो सियासत से दूर रहे। मदीना पहली इस्लामी रियासत, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो थे वो उसके पहले सियासतदान थे और बेहतरीन सियासतदान थे। और कैसी सियासत करते थे कि बेहतरीन मुदब्बिर और खुद सड़कों में उतरकर, गलियों में उतरकर, मैदाने जंग में उतरकर खुद फौजों की कमांड करके, ये नहीं कि आज के मुसलमानों के लीडरों की तरह के बर्तानिया में बैठा है मुसलमानों का लीडर और फिर जो है बाकी मुसलमान मर रहे हैं पाकिस्तान की गलियों में, और फिर मुश्किल वक्त आया तो किसी मुल्क की पनाह ले ली, फिर मुश्किल वक्त आया तो कहीं जाकर बैठ गए। तो ऐसे नहीं, अगर सहाबा के पेट पर एक पत्थर है तो आपके पेट पर दो पत्थर थे और खुद भी खंदक खोद रहे थे, तो आप क्या थे? बेहतरीन सियासतदान। अब क्या है कि आपने क्या किया कि जो 10,000 का लश्कर है, आपने कहा कि उसको खुला खुला मीलों पर फैला दिया जाए और हुक्म दिया कि आग के बड़े बड़े अलाव रोशन किए जाएं। जितने कबीले, जितने ग्रुप, जितने लोग थे, कहा अलग अलग जो है ना वो रोशनी की जाए, अलाव तैयार किए जाएं। दुश्मन ये मंजर देखकर इतना मरूब हो गया कि इसमें मुकाबले की सकत भी ना रही और बड़ा डिसिप्लिन था। अबू सुफयान अपने दो साथियों समेत हालात का जायजा लेने निकला ही था कि गिरफ्तार हो गया। अब हजरत अब्बास रजी अल्लाह अन्हु ने उसे अपने घोड़े के पीछे बिठाया ताकि रसूलल्लाह से जाकर आपके लिए अमान का परवाना ले ले। अब वो घोड़े पे बिठाकर क्या चाहता है कि जल्दी से रसूलल्लाह के पास जाए। आपके चचा थे हजरत अब्बास, सिफारिश करना चाहते थे अबू सुफयान की। अब हजरत उमर फारूक रजी अल्लाह अन्हु, जिनके बारे में रसूलल्लाह ने फरमाया अगर मेरे बाद कोई पैगंबर आता तो वो फारूक होते, अब उन्होंने क्या किया, उनको भी पता चल गया कि ऐसा हो रहा है, आप भी भागते हुए फौरन दरबारे नबी में रवाना हुए। लेकिन अफसोस कि अबू सुफयान जो था वो दरबारे नबी में पहुंचने में पहले से कामयाब हो गया और क्या किया कि फौरन उसने जो है रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम से, हजरत अब्बास ने इनके लिए अबू सुफयान के लिए अमान मांगी और रसूलल्लाह ने अमान दे दी। अब हजरत उमर फारूक रजी अल्लाह अन्हु भी भागते हुए गए हैं और वो चाहते हैं कि इन्हें किसे अब कत्ल करना है, अब मौका आया है ये दुश्मन को पकड़ने का। लेकिन रसूलल्लाह अमान दे चुके थे और आपने जो है आपने हुक्म दिया कि मैंने उसे माफ कर दिया और हजरत अब्बास से कहा कि इसे अपने खैमे में ले जाएं। और आप देखें कि हजरत उमर रजी अल्लाह अन्हु खामोश रह गए। तो अब क्या है कि अब मक्का के सरदार, बड़े बड़े लोग भी आकर आपसे अमान मांग रहे हैं और रसूलल्लाह से क्या कहा जा रहा है, फसबिह, सीन बहा के मानी है पानी में तैरना, स्विमिंग। और तस्बीह करने वाला क्या करता है, एक तो जो है वो लिसानी जिक्र, कल्बी जिक्र, फिर अमली जिक्र। और अमली जिक्र क्या है, अमली जिक्र ये है मेरी जिंदगी का मकसद तेरे दीन की सरफराजी, मैं इसीलिए मुसलमान, मैं इसीलिए नमाजी कि पूरी जिंदगी अल्लाह की अतात और बंदगी की जाए। हर तरह का जिक्र करना है, तस्बीह भी करनी है और इसके साथ जो है अपनी जिंदगी में कानून को नाफिज करना है। रसूलल्लाह से क्या कहा जा रहा है, आप तस्बीह बयान करें बेहमदी रब्बी का, अपने रब की हम्द के साथ। तो जब अल्लाह की तस्बीह बयान करनी है तो कैसे तस्बीह बयान करनी है, अल्लाह की तारीफ भी करनी है और अल्लाह का शुक्र भी करना है, तारीफ भी और शुक्र भी। वस्तगफिरहु और गफरा इसका रूट है, इसके मानी है कवर करना, ढांप लेना। मिगफिरा टोपी को भी कहते हैं, कैप जो सर के बालों को छुपाने के लिए पहनी जाती है। तो अस्तगफार क्या है, सिंस गुनाह जुनूब उनको छुपा देता है, कैप की तरह छुपा देता है। बड़े बड़े गुनाह 99 कत्ल, बड़े बड़े गुनाह जब इंसान अस्तगफार करता है, तौबा करता है, अल्लाह की तरफ रुजू करता है, फिर अल्लाह उसको अपने दामने रहमत में समेट लेता है। क्यों, इन्नहु काना गफ्फारा, इन्नहु काना तव्वाबा, और वो तो गफूर रहीम है। आप सोचे से ही रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने 23 साल मक्की दौर, मदनी दौर और दावा किया है, एक ही ऐलान है, एक ही ललकार है, एक ही पुकार है, एक ही बात है, इंसान हदायत पा जाए। ना सुबह देखी ना शाम, ना दिन देखा ना रात, लहू लहान भी हुए, जख्मी भी हुए, दांत शहीद भी हुए। और इसके बाद अल्लाह ताला ये कह रहे हैं कि जब जो है वो आपका काम मुकम्मल हो गया, नबूवत का काम मुकम्मल हो गया, اور بہت سے پیغمبر ایسے ہیں کہ ان کی زندگی میں ان کا فرض پورا نہیں ہوا، قومیں تباہ کر دی گئی، آپ کی زندگی میں دین پھیل چکا ہے، لوگ جوک در جوک اسلام میں داخل ہو رہے ہیں، تو آپ سے کیا کہا جا رہا ہے؟ آپ استغفار کریں، حمد بیان کریں. کیا بات پتا چلتی ہے؟ جب کامیابیاں ملیں، جب فتح مل جائے، جب بیٹا ڈاکٹر بن جائے، تو پھر ماں یہ نہیں کہتی کہ میرا بیٹا ڈاکٹر، پھر وہ یہ نہیں فخر نہیں کرتی، وہ غرور نہیں کرتی، پھر اس کا سر جھک جاتا ہے. کیونکہ کامیابیاں ملنا یہ وہ وقت ہے کہ جب انسان جو ہے پھر اللہ کے قریب ہوتا ہے اور اللہ تعالیٰ کی اطاعت کرتا ہے. درخت کو پھل لگتا ہے، درخت جھک جاتا ہے. تو انسان کو جب کامیابیاں ملیں تو کیا کرنا چاہیے؟ کہ انسان کو اللہ کا مطیع اور اطاعت گزار ہو جانا چاہیے. اور رسول اللہ صلی اللہ علیہ وسلم جب مکہ میں داخل ہو رہے تھے، آپ کا سر کجاوے کے ساتھ لگا ہوا تھا، بالکل ساتھ جھکا ہوا تھا، اور آپ سورت نصر کی تلاوت کر رہے تھے، سر اٹھا ہوا نہیں تھا. فاتح کیا کرتے ہیں؟ جب فتح ہو جاتی ہے تو خوشیوں کے شادمیانے بجائے جاتے ہیں اور پھر قتل و غارت کیا جاتا ہے. تو یہاں پہ کہا جا رہا ہے کہ ایک طرف حمد ہے کہ اللہ کا شکر ادا کیا جائے، اللہ کی تعریف کی جائے، اور دوسری طرف اللہ سے استغفار کیا جائے. اس لیے میرے اور آپ کے لیے بھی اصول ہے کہ زندگی میں مثلاً اب یہ کلاس یہاں پر پہنچ گئی، ہم سوچ بھی نہیں سکتے تھے کہ یہ دن ہماری زندگی میں بھی آئے گا. میں سوچ نہیں سکتی تھی ایسا ہوگا. اور الحمدللہ یہاں آنا، مسافرت کی زندگی، ابتدائی دور، بالکل آغاز میں آ کر جب اللہ کا نام بلند کیا اور لوگوں کو اکٹھا کر کے کام کرنا شروع کیا، کوئی جانتا نہیں تھا، اور کام شروع کیا، اور الحمدللہ اتنا عرصہ ایسے گزرا کہ ڈیلی ہم لوگوں نے قرآن پڑھا اور پڑھایا، سیکھا اور سکھایا. کسی کو بھی میں نہیں جانتی، جو لوگ بھی ہیں جس نے وہاں پہ مسجد میں اجازت لی اس کو بھی میں نہیں جانتی، جس نے لوگوں کو اکٹھا کیا، بس ایسے ہی جیسے ایسے لگتا ہے کہ ہوائیں جو تھیں انہوں نے کاموں کو آگے بڑھا دیا. اور میں یہ سمجھتی ہوں کہ آج تمام اساتذہ، وہ سسٹر نجوہ ہیں، سسٹر پروین ہیں، یا پھر جو ہے وہ سسٹر ثریا ہیں، یا میں ہوں، ہم جو بھی ہیں، آج کا دن فسبح بحمد ربک واستغفر، اللہ کی حمد بیان کرنے کا دل ہے، اللہ کی استغفار بیان کرنے کا دل ہے. ہم سب کو اللہ سے استغفار کرنا چاہیے کہ اس قرآن کے بیان کرنے میں مجھ سے جو کمی ہوگی اللہ مجھے معاف کر دے. آپ سے کوئی کمی ہوگی آپ اللہ سے معافی مانگیں، بحیثیت استاد کے، بحیثیت شاگرد کے، ہم سے اب تک کی زندگی میں جو کمی بیشی ہوئی ہم اللہ ہمیں معاف کر دے. رسول اللہ صلی اللہ علیہ وسلم کا جب مشن مکمل ہو گیا، آپ رات رات بھر تہجد پڑھتے تھے اور جاگتے تھے، آپ کے پاؤں سوج جاتے تھے. صحابہ نے کہا اب آپ تو بخشے ہوئے ہیں، آپ کے تو گناہ معاف ہو گئے، اور آپ جو ہے وہ اتنی مشقت کیوں کرتے ہیں؟ کہا فلا اکونا عبدن شکورا، کیا میں اللہ کا شکر گزار بندہ نہ بنوں؟ تو میرے اور آپ کے لیے یہ عمل کا اصول ہے کہ سر نیاز جھکایا تو پھر اٹھا نہ سکے. پھر میں اور آپ آج کے بعد اور پہلے بھی مجھے اور آپ کو کیا کرنا ہے؟ کیا دعا میری اور آپ کی ہونی چاہیے؟ اے خدا ذات کا اپنی مجھے عرفاں ہو جائے، میری ہر سانس تیری تابع فرما ہو جائے، چند شمع تو فیروزہ ہیں میرے سینے میں، روشنی دے مجھے اتنی کہ چراغاں ہو جائے. اور مجھے اور آپ کو کیا کرنا چاہیے؟ اور مجھے اور آپ کو کس طرح سے اللہ کے دین کے اس پرچم کو، اس جھنڈے کو، صرف یہاں پہ مسز آگا میں نہیں، پورے کینیڈا، صرف کینیڈا نہیں پوری دنیا، امت وسط کا تاج آپ کے اور میرے سر پر پہنایا گیا ہے. تو پھر کیا کرنا ہے؟ جو رکے تو کوہے گراں تھے ہم، جو چلے تو جہاں سے گزر گئے، رہے یار ہم نے قدم قدم، تجھے یادگار بنا دیا، مقام فیض کو ہی راہ میں جچا ہی نہیں. یہ 2-2.5 سال کا عرصہ، برفوں کا زمانہ اور طوفانی ہوائیں، اور رائڈ بھی نہیں تھی، اور کیا کیا مسائل تھے جس میں سے آپ گزرے. اور ہمارے پاس تو ایسی کوئی جگہ نہیں تھی کہ ہم اپنی ان چیزوں کو ایک جگہ رکھ کر پھر ہم آتے اور آگے کلاس شروع کرتے. پھر کیا کرتے تھے؟ ये जो पावर पॉइंट है और ये जो हमने ये सारा जो हमारा लैपटॉप और ऑनलाइन का इंतजाम, डेली हम तारे लगाते और खींचते और फिर अगले दिन जो था वो ऑनलाइन वालों को आवाज नहीं आती थी, क्योंकि ये जो इलेक्ट्रिक सिस्टम है जब इसको रोज छेड़ा जाता है फिर क्या होता है कि फिर वो काम नहीं करता। तो ऐसा हम क्यों करते थे? अल्लाह की मोहब्बत में, इसलिए कि अल्लाह ही जो है चाहेगा तो अबाबील से जैसे उसने अपने घर की हिफाजत की थी, हमारी इस क्लास को भी अल्लाह कामयाब कर देगा। और अल्लाह ने इसको कामयाब करके दिखाया। तो बात क्या है, मकाम फैज कोई राह में जचा ही नहीं, जो कुए यार से निकले तो सुए दार चले, जो रुके तो कोहे गिरा थे हम, जो चले तो जहां से गुजर गए, रहे यार हमने कदम कदम तुझे यादगार बना दिया। ये मैं आपके और अपने बारे में नहीं कह रही, किसी खुशफहमी में मैं और आप मुब्तिला ना हो जाएं, ये सहाबा और सहाबियात के बारे में है। ये वो ग्रोह जो सहाबा का फतेह मक्का के मौके पर रसूल अल्लाह के साथ था, और यही का नाम मेरे और आपके है, यही पैगाम मेरे और आपके नाम है। और सिर्फ क्लास का एंड पर पहुंचना यही कामयाबी नहीं है, असल कामयाबी ये है आखिरी सांस में कलमा नसीब हो और जिंदगी के आखिरी लम्हे तक मैं और आप अल्लाह की बंदगी करते रहे, अल्लाह की बंदगी करते रहे। और कोई भी कामयाबी मिले, ग्रीन कार्ड मिल जाए, सिटीजनशिप मिल जाए, बच्चा डॉक्टर बन जाए, गाड़ी नहीं ले लें, घर ले लें, अच्छी जगह रिश्ता हो जाए, दामाद अच्छा मिल जाए, बहू अच्छी मिल जाए, जहेज में अम्मी ने अच्छी चीजें दे दी, शोहर बहुत मोहब्बत करने वाला है, जो भी खुशियां और कामयाबियां मिले तो क्या करना चाहिए, फसबिह बिहम्दि रब्बिका वस्तगफिर इन्नहु काना तव्वाबा। बेशक वो बहुत माफ करने वाला, बड़ी तौबा कबूल करने वाला है। सुभानक अल्लाहुम्मा व बिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।